मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। हामीलाई आशा छ कार्यक्रमको मसीहको कथाले तपाईँलाई यीशु मसीहको बारेमा केवल जानकारी मात्रै गराउँदै त छैन, तर यसले तपाईँलाई आफ्नो अमूल्य र बहुमूल्य जीवनलाई अझै प्रशस्त मात्रामा कसरी जिउने भनेर एउटा उत्साह दिँदैछ, जीवनको नयाँ मूल्य र मान्यताहरू थप्दैछ। यसैले हामी आशा गर्दछौँ तपाईँका प्रतिक्रियाहरू सुन्नलाई। कृपया हामीलाई तपाईँका कुनै पनि जिज्ञासाहरू र प्रतिक्रियाहरू लेखी पठाउन नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना अन्त्यतिर तपाईँलाई बताउनेछौँ। अहिले भने आउनुहोस्, तपाईँ र म मिलेर सुनौँ कार्यक्रम मसीहको कथाको 16 भाग। येशूले जे भन्नुभएको थियो ती कुराहरू बुझ्न मानिसहरूलाई गाह्रो भइरहेको थियो, र पनि येशूले आशा दिलाउनु भएको थियो। येशूले जीवनको बारेमा यस्तो तरिकाले कुरा गर्नुभयो जुन उनीहरूले पहिले कहिल्यै सुनेका थिएनन्। भाग 16।
येशूले भिडलाई सिकाउँदै गर्नुहुँदा उहाँका ती वचनहरू बुझ्न अलिक गाह्रो भए तापनि उनीहरूमा आशा जगायो होला। उनीहरूको विचारमा उनीहरू श्रापित थिए, तर यहाँ येशूले त उनीहरूलाई धन्यका हौ भन्दै हुनुहुन्थ्यो। उनीहरूले धार्मिक अगुवाहरूले जसरी नै जीवनलाई हेर्थे, येशूले उनीहरूलाई जीवनलाई कसरी हेर्नुपर्छ भनेर सिकाउँदै हुनुहुन्थ्यो।
तर तिमी सुन्नेहरूलाई भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर र घृणा गर्नेहरूलाई भलाइ गर, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूको निम्ति प्रार्थना गर, तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेऊ, र तिम्रो खास्टो खोज्नेलाई तिम्रो दौरा पनि देऊ, तिमीसित माग्ने हरेकलाई दियो, र तिम्रो चिजबिज लानेसँग फेरि नमाग, जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमी इच्छा गर्दछौ तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै गर। तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने तिमीलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो? र किनकि पापीहरूले पनि त्यस्तै गर्दछन्। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो? र किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पनि ऋण दिन्छन्। तर आफ्नो शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर, फेरि पाउने आशा नराखी ऋण देऊ, र तिमीहरूको इनाम ठुलो हुनेछ, अनि तिमी सर्वोच्चको सन्तान ठहरिनेछौ, किनकि उहाँ वैगुणी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ।
परमेश्वरले जसरी नै अरूलाई हेर्नुपर्ने महत्त्वको बारेमा येशूले बताउनुहुन्छ। उहाँले तिनीहरूलाई दयाको बारेमा सिकाउनु भयो, जुन अरू मानिसलाई प्रेम गर्ने र सहायता गर्ने गुण हो। येशूले उदारताको बारेमा पनि सिकाउनु भयो, जुन गुण अरूलाई दिँदा आफूले फिर्ता पाउने आशा नगरी दिन सक्ने गुण हो। येशूले भन्नुभयो कि हामीलाई परमेश्वरले जसरी दयालु र उदार भएर दिनुभएको चाहन्छौँ, त्यसरी नै अरूलाई दिनुपर्छ भनेर सिकाउनु भयो।
तिमीहरूका पिता कृपालु हुनुभए चाहिँ तिमीहरू पनि कृपालु हौ। अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन। अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहरिने छैनौ। क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देऊ र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त मात्रामा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टोमा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ। के अन्धाले अन्धालाई डोराउन सक्छ? र के तिनीहरू दुवै खाडलमा पर्दैनन्? र चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पुरा शिक्षा पाएपछि ऊ आफ्ना गुरु जस्तै हुनेछ। आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्दछौ, तर आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? तिमी आफ्नो आँखामा भएको मुढा देख्दैनौ भने आफ्नो भाइलाई, ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ भने तिमी भन्न कसरी सक्छौ? ए कपटी, पहिला आफ्नै आँखाबाट मुढा निकाल, तब तिमीले आफ्नो भाइको आँखामा भएको छेस्को निकाल्नलाई छल्लङ्ग देख्न सक्छौ। कुनै असल रुखले खराब फल फलाउँदैन, न त खराब रुखले असल फल फलाउँछ। हरेक रुख त्यसको फलेबाट चिनिन्छ, किनभने काँडाका झ्याङबाट कसैले अन्जिर बटुल्दैन, न त पोथ्राबाट अङ्गुर बटुल्दछ। असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ मानिसको मुखबाट त्यही निस्कन्छ। मैले भनेका कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्दछौ? जो म कहाँ आउँछ, मेरो वचन सुन्छ र ती अनुसार गर्छ, त्यो कस्तो मानिस हो म तिमीलाई बताउनेछु। त्यो एउटा घर बनाउने मानिस जस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो, अनि जब भल चल्यो र जल प्रवाह उर्लिएर त्यसका घरमा ठोकियो, त तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो। तर जसले सुन्छ र पनि त्यस अनुसार गर्दैन, त्यो एउटा यस्तो मानिस हो जसले जमिनमाथि जग बिनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरन्तै ढल्यो र त्यस घरको ठुलो सर्वनाश भयो।
मानिसहरूलाई उहाँले भन्नुभएको कुराको अन्त्यतिर यसु आइपुग्नु भयो। भिडले र चेलाहरूले यसुले सिकाउनु भएको कुरालाई सुने। उहाँका कुरालाई सुनेर उनीहरूले साँच्चै विश्वास गरे कि गरेनन् र त्यस अनुसार जिए कि जिएनन् समयले मात्रै बताउन सक्थ्यो। यसुलाई पछ्याउनु भनेको के हो चेलाहरूले भर्खरै मात्र बुझ्न थालेका थिए। यसु डाँडाबाट ओर्लँदै कफरनहुमतिर जाँदै हुनुहुन्थ्यो। त्यो तालको छेउमा भएको एउटा सानो गाउँ थियो। सधैँ जस्तो मानिसहरू यसुको वरिपरि झुम्मिएका हुन्थे। सायद उनीहरू उहाँले सिकाउनु भएको प्रवचनको बारेमा छलफल गर्दै थिए होला। यसु गाउँमा पस्दै गर्दा केही अगुवाहरू उहाँ कहाँ आए र उनीहरूलाई कप्तानले त्यहाँ पठाएका थिए, जसलाई रोमी सरकारले त्यो ठाउँको शासक बनाएर पठाएको थियो। ती कप्तानको अधिकार मुनि 100 मानिसहरू कार्यरत हुन्थे।
गाउँका अगुवाहरूले यसुलाई कप्तानको बारेमा बताइदिए। कप्तानको मनपर्ने नोकर बिरामी थिए। उनी ओछ्यानमा सुतिरहेका थिए र मर्न लागेका थिए। कप्तानले यसुको बारेमा र उहाँले गर्नुभएको आश्चर्य कर्मको बारेमा र उहाँले निको पार्नुभएका थुप्रै मानिसहरूको बारेमा सुनेका थिए। यसु कफरनहुम आउँदै हुनुहुन्छ भन्ने थाहा पाएर र यसु गाउँमा आइपुग्नै लाग्नुभयो भन्ने जानेर कप्तानले केही यहुदी अगुवाहरूलाई सम्पर्क गरे। उनले ती अगुवाहरूलाई यसु कहाँ गएर उनको घरमा आएर नोकरलाई निको पारिदिनु हुन अनुरोध गर्न आग्रह गरे। यी अगुवाहरू कप्तानलाई सहायता गर्न उत्सुक थिए, किनकि कप्तानलाई उनीहरूले निकै आदर गर्थे। उनीहरूले यसुलाई कप्तान असल मानिस हुन् भनी बताए। उनी यहुदीहरूसँग मिल्छन् र कफरनहुममा सभाघर बनाइदिए भनेर बताएपछि अगुवाहरूले यसुसँग कप्तानको घर आएर नोकरलाई निको पारिदिन आग्रह गरे। यसु अन्कनाउनु भएन, उहाँ अगुवाहरूको पछि पछि हिँड्नुभयो। उनीहरूले कप्तानको घरतिर लैजाँदै गर्दा कप्तानको घर आइपुग्ने बेलामा कप्तानका केही साथीहरूलाई भेटे। यी साथीहरू यसुतिर आए र यसुको निम्ति कप्तानबाट खबर छ भने। एकजनाले उहाँलाई भने, हाम्रो साथीले भनेको कि तपाईँ उहाँको घरमा नजानुस्, किनकि उनी तपाईँलाई आफ्नो घरमा ल्याउने योग्यका छैनन्, यसै कारणले उनी यहाँ नआएका हुन्। उनले भने कि यदि तपाईँले एक शब्द मात्र बोल्नुभयो भने उनको नोकर निको हुनेछ। साथीहरूले यसुलाई हेरे र उहाँको प्रतिउत्तरलाई पर्खे। एकजना मानिसले भने, हाम्रो साथीले भन्थे कि उनी अधिकार पाएका व्यक्ति हुन् र उनले आदेश दिन्छन् र उनका सिपाहीहरूले पालन गर्छन्। अगुवाले यसुलाई कप्तानको अधिकारको बारेमा बताउँदै थियो। कप्तानले आज्ञा दिन्थ्यो र त्यो पालन भएको चाहन्थ्यो। कप्तानले यसुले पनि त्यस बिरामीलाई निको हुने आज्ञा दिनुभयो भने मात्र पनि ऊ निको हुन्छ भन्ने विश्वास गर्थे। यसुले यी कुराहरू सुन्नुभएपछि उहाँ छक्क पर्नुभयो। यसुले फर्क फर्केर भिडसँग कुरा गर्नुभयो। इजरायलमा कहीँ पनि यस्तो विश्वास भएको मानिस उहाँले अहिलेसम्म नभेटेको कुरा बताउनुभयो। त्यसपछि यसुले खबर ल्याउनेहरूलाई कप्तानको घरमा फिर्ता पठाउनुभयो। जब उनीहरू घर पुगे, नोकर निको भएको भेटे।
यो भागमा यसुले मूसाको व्यवस्था र परमेश्वरको राज्यको व्यवस्थाको भिन्नताको बारेमा बताउनुभयो। उनीहरूले राज्यको सुसमाचार घोषणा गर्न उनीहरूलाई के कुरा चाहिन्छ भनेर पनि सिक्न थालेका थिए।
अनिवार्य
मुर्दालाई जगाउने वचन नै हो यो, असहायको आशा हो बाइबल के होला बोलको सलोमी तिमोथीको गीत थियो यो मेरो हृदय भेटी एल्बमबाट।
श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मत्स्यको कथा, यसको 16 भाग। तपाईँलाई हाम्रो कार्यक्रम सम्बन्धी विभिन्न जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव भएमा कृपया हामीलाई चिठी, इमेल अथवा एसएमएस गरी पठाउनु हुन अनुरोध गर्दछौँ। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम मत्स्यको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। त्यस्तै गरेर इमेलको ठेगाना छ meristory@gmail.com। यदि हामीलाई एसएमएस गर्न मन लागेमा मोबाइलको सन्देश लेख्ने ठाउँमा गई TLM लेखेर स्पेस दिनुहोस् अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस गर्न सक्नुहुनेछ। त्यो थियो, मोबाइलको सन्देश लेख्ने ठाउँमा जानुहोस्, त्यसपछि TLM टाइप गर्नुहोस् र आफ्नो सन्देश लेख्नलाई स्पेस दिएर सन्देश लेखेपछि 3638 एसएमएस गरी पठाउनुहोस्। श्रोतावृन्द, तपाईँले अहिलेसम्म हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा हामी आभार प्रकट गर्दै र कार्यक्रममा साथ दिने मित्रहरू ज्वेल भुजेल र सुभाष प्रधानलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दै, साथै प्रविधिमा सहायता गर्ने मित्र खिमन अनि म तपाईँको मित्र पौलस पनि आजको कार्यक्रम मत्स्यको कथाको 16 भागबाट बिदा हुन्छौँ र भोलि आजकै समयमा मत्स्यको कथाको 17 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै आजलाई बिदा माग्दछौँ। तपाईँका पलहरू तबसम्म शुभ रहन्। हामीलाई बिदा दिनुहोस्। नमस्ते।